भन्नमा चाहिँ महिला उद्यमीहरूलाई कति सुविधा दिएको जस्तो देखिन्छ नि होइन, र त्यो सुविधाले महिला उद्यमीहरू कहाँ पुगेको होला भन्ने पनि देखिन्छ होइन. तर त्यो जुन 15 लाखको जुन लोन छ नि, को कसले पायो त होइन, त्यसमा ठुलो क्वेसन मार्क छ कि महिला आएकोले त्यो व्यवसाय अझै राम्रो भएको छ कि छैन होइन. मैले हेर्दाखेरि चाहिँ पहिलाको व्यवसायले उहाँले 100% माथि लानुभएछ कि महिला आएर होइन.
नमस्कार.
नमस्कार.
ओपन अप विथ मदन यो मेरो पोडकास्टको पहिलो श्रृङ्खला हो, तपाईँ पहिलो अतिथि. यो श्रृङ्खलामा हामी चाहिँ म महिला उद्यमी नामक यो श्रृङ्खला मैले सुरु गर्न लागेको, जसमा नेपाली महिला उद्यमीहरूलाई कसरी उहाँलाई प्रमोट गर्न सकिन्छ भन्ने नै हो. केमा व्यस्त हुनुहुन्छ हिजो आज?
सबैभन्दा त यहाँलाई बधाई छ यो सुरु गर्नुभएको, र महिलाहरूलाई प्रोत्साहन गर्नलाई, उत्साहित गर्नलाई यत्रो ठुलो यो पडकास्ट गर्नुभएकोमा मलाई पनि एकदमै खुसी लागेको छ. र अहिले मेरो त्यही हो, मेरो आफ्नो फ्लोरिकल्चरको बिजनेस छ, र त्यो बाहेक म महिला उद्यमी महासङ्घमा पनि छु, र साग चेम्बर वुमेन साग चेम्बर वुमेन अन्टरप्रेनर्स काउन्सिलमा पनि छु, र फ्लोरिकल्चर एसोसिएसनको एडभाइजर पनि छु अहिले, र अस्ट्रेलियन एम्बेसीको बिजनेस एउटा ग्रुप छ, त्यो त्यसको नि एडभाइज बिजनेस ग्रुपमा छु. हजुर.
अब तपाईँ त फुलको व्यापार गर्नुहुन्छ भनेको फुलै संसार होला नि होइन?
हजुर, फुलको आँखामा फुलै संसार हो भनेको जस्तै हो.
भने फुल जस्तै व्यवसाय त एकदम राम्रो होला नि तपाईँको.
अब ठिकै छ अहिले. हजुर.
जस्तो तपाईँको परिचय दिँदाखेरि तपाईँ बाटिका नेपालको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ, महिला उद्यमी महासङ्घको तेस्रो अर्थात् तृतीय उपाध्यक्ष पनि हुनुहुन्छ. हिजो आज कसरी चाहिँ समय बितिरहेछ, व्यवसाय कस्तो छ? अब कतिपय व्यवसायहरू चाहिँ व्यवसाय राम्रो भएन भनिरहेछन्, तपाईँहरूको चाहिँ कस्तो छ?
अब रिसेसन छ नेपालमा होइन, आर्थिक मन्दी त छँदैछ. त्यो आर्थिक मन्दीले अलिअलि फरक त भएको छ पहिलेको भन्दा, किनभने नेपालीहरूले खर्चभन्दा अहिले हामीले बचतमा जाउँ भन्ने पनि होला होइन, त्यसले गर्दाखेरि पनि हो. तर व्यापार व्यवसायमा कमी चाहिँ आएको छैन, जति थियो होइन राम्रै छ. हजुर.
भनेको अलिकति जस्तो यो पृष्ठभूमिमा जाउँ न, यो फुलको व्यवसायमा तपाईँ कहिलेदेखि आउनुभयो, कसरी आउनुभयो, कहिलेदेखि यता लाग्नुभयो, यहीबाट सुरु गरौँ.
हजुर, म 1991 फुलको व्यवसायमा लागेको हो. आज 33 वर्षको लामो दौरान पुरा गरिसकेँ होइन. र पहिला सुरु गर्दाखेरि कसैलाई पनि फुल भनेको के हो होइन, फुलको पनि व्यापार हुँदो रहेछ भनेर थाहा पनि थिएन. त्यति बेलामा मैले यो एउटा साइड काम जस्तो गरेर सुरु गरेको हो. म स्कुल थियो मेरो होइन, स्कुलमा भाइस प्रिन्सिपल थिएँ, र छुट्टीको बेला फुर्सदको बेलामा यो फुलको काम गर्थेँ होइन. र मान्छेहरूले के पनि गर्थ्यो भने, हामीले बाल्टिनमा कटफ्लावरहरू राखेर बेच्न खोज्दाखेरि उहाँहरूले यसो उठाउनुहुन्थ्यो, र यो रोप्ने हो भनेर सोध्नुहुन्थ्यो होइन. आजको परिवेशमा कति फरक भइसक्यो, कटफ्लावर भनेको के हो भनेर सबैले बुझिसके होइन. र त्यति बेलामा एकअर्काको बगैँचामा गएर सानो हाँगा तोडेर त्यो हाँगालाई रोपेर गरिन्थ्यो, र अहिले चाहिँ बिरुवै किन्ने आइसक्यो होइन, सबैजनाको मनस्थिति त्यस्तो भइसक्यो, धेरै नै फरक छ. र त्यो बेलामा सुरु गर्दाखेरि पनि फुलको चाहिँ भनौँ न राम्रो थियो, त्यति बेलादेखि नै राम्रैबाट सुरु भयो बिस्तारै बिस्तारै. हजुर.
बल्बहरू बेच्नुहुन्छ, ट्युबरहरू बेच्नुहुन्छ, के रिजोम भन्ने पनि बेच्नुहुन्छ होइन, यो संसारको कति देशमा बेच्नुहुन्छ, कसरी बेच्नुहुन्छ, कति पैसा आउँछ, यसको विषयमा केही अलि हाम्रो दर्शकहरूलाई भन्नु.
हजुर. अब हामीले यो बाहिर निर्यात गर्छौँ अमेरिकामा, हामीले त धेरै देशहरूमा निर्यात गरेको हो होइन, अमेरिकामा, युकेमा, युरोपको पनि धेरैवटा देशहरूमा पठायौँ, ताइवानमा, त्यसो जापानमा, अनि यही हो यिनीहरू देशहरूमा.
कति देशमा गर्नुहुन्छ निर्यात?
अब अहिलेको लागि त युरोप अमेरिका र जापान मात्रै हो होइन तर युरोपमा पनि धेरै देशहरू छ जस्तो डेनमार्क चेकोस्लोभाकिया अनि हल्यान्ड जर्मनीमा जान्छ अमेरिकामा चाहिँ उहाँहरूले हामी नै लिन्छौँ सबै अरूहरूलाई नदिनु है भन्नुभएकोले गर्दा हामीले उहाँहरूलाई मात्रै दिने गरेका छौँ र युकेमा जान्छ अनि जापानमा जान्छ हजुर
भनेको संसारको अब ठुल्ठुला नाम चलेका विकसित देश सबैमा जाँदो रहेछ अन्त त पठाउनै परेन नि
होइन अन्त पनि जस्तो कस्तो
हजुर
डिमान्ड चाहिँ कस्तो हुँदो रहेछ भने हल्यान्डमा गएर हल्यान्डको यो हामीले चाहिँ बिजनेस गर्ने बल्बको बिजनेस गर्नेहरूसित कुरा गर्दा उहाँहरूले चाहिँ नयाँ नयाँ देशहरूमा स्टडी गर्नुहुँदो रहेछ कि जस्तो म जाँदाखेरि उहाँहरूले अहिले बर्मामा स्टडी गर्दैछु भन्नुभयो हेर्नुहोस् त मार्केट त उहाँहरूले त्यसरी गर्नुहुँदो रहेछ जुन हामी नेपालीहरूको लागि त नेपाली हामीले त सबै अरू देश जस्तो हाम्रो कम्पिटिसन भनेको भारत होइन थाइल्यान्ड अफ्रिका ब्राजिल र हल्यान्डसितै पनि हुन्छ हाम्रो कम्पिटिटरहरू हुनुभयो हाम्रो कम्पिटिटरको स्टडिज त्यस्तो राम्रो एक्सटेन्सिभली स्टुडेन्टहरूलाई पठाउनु हुँदो रहेछ कि त्यो देशमा र त्यो स्टुडेन्टहरूले एक्सटेन्सिभली स्टडी गरेको रिसर्च पेपरबाट उहाँहरूले काम गर्नुहुँदो रहेछ
पहिलो कुरा त नेपालमै तपाईँ जस्तो फुल निर्यात गर्ने कति त्यस्तो कम्पनीहरू छ
छन् होला एक दुईजना
एक दुईजना मात्रै
हजुर
ओहो
हजुर
तपाईँले निर्यात गर्ने फुलहरूको विशेषता चाहिँ के हो जुन अरू देशमा पाइँदैन त्यस्तो केही छ कि के हो
अरू देशमा पनि कुनै कुनै त पाइँदैन होइन तर पनि अरू देशमा पनि पाइनेहरू पनि छन् होइन हामीले एज अ एउटा कम्पिटेटिभ एडभान्टेज हाम्रो के छ भने हिमालयमा हिमालय रेन्जमा छन् त हाम्रो बल्ब्सहरूमा मोइस्चर अलिक बढी हुन्छ अरू देशमा अलिकति ड्राई होला जस्तो भारतमा छिटो ड्राई होला होइन तराईको भागबाट गयो भने यदि हिमालयकोबाट नजिक छ भने मोइस्चर कन्टेन्ट अलिक धेरै भयो र यो हिमालयन बल्ब्स पनि भयो होइन नेपालबाट पठाएकोले तर हाम्रो एकदमै रैथाने नेपाली बल्ब्सहरू चाहिँ होइन
फुल भनेपछि त अब जस्तो साग जस्तै अब चाँडै नै ओइलाउने अनि कतिको सेन्सिटिभ हुन्छ कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो विषयमा थाहा नहुने मान्छेलाई त फुल विदेश निर्यात त्यो कति दिन लाग्ला कसरी जाला त्यो अलिकति भनिदिनु न कस्तो हो
यो अब सागहरू जस्तो चाहिँ होइन होइन हामीले गर्ने चाहिँ प्याज लसुन आलु जस्तो यहाँहरूले देख्नुभएछ त्यसको दुई तिन महिना कमसेकम पनि सेल्फ लाइफ हुन्छ होइन हाम्रो पनि सेल्फ लाइफ दुई तिन महिना भएकोले गर्दा हामीले पठाएको हामीले बिजनेस टु बिजनेस पठाउने हो होइन हामीले रिटेलमा बेच्न सक्ने नेपाली अब भनौँ न सरकारबाट त्यो रिटेलमा बेच्नलाई प्रावधान त्यति राम्रो आइसकेको छैन हाम्रो नीति नियमहरूमा होइन पोलिसीमा भनौँ त्यसले गर्दा हामी बिजनेस टु बिजनेसमा बल्कमा पठाउँछौँ होइन बल्कमा पठाउँदाखेरि उहाँहरूले फेरि त्यहाँबाट पनि बेच्नुहुन्छ त्यसरी हुन्छ हजुर
भने तपाईँले होलसेल
हजुर होलसेलमा बेच्छौँ हजुर र कतिले त फेरि रिप्याक गरेर आफ्नो नाम दिएर पनि बेच्नुहुन्छ हामीले होलसेलमा
भनेपछि त यति धेरै देशमा निर्यात गर्ने भएपछि त टन्नै देशहरू घुम्नुभयो होला नि त होइन
घुम्न त अब बरु बल्बहरू धेरै देशहरू गयो होला म भन्दा बढी होइन हजुर
बल्ब कति देश गयो तपाईँ चाहिँ कति देश जानु
म पनि धेरै देश गएँ होइन यही यसकै सिलसिलामा पनि गएँ तर बल्बहरू अझै धेरै देशहरू गएको छ जस्तो लाग्छ मलाई हजुर किनभने हामीले नपठाएको पनि हल्यान्डले रिप्याक गरेर पठाउँदा अस्ट्रेलियामा पनि हाम्रो बल्बहरू देखिन्छ कि होइन त्यसले गर्दाखेरि अब हामी नगएको ठाउँमा अस्ट्रेलिया त गइसके तर पनि हामीले पठाउन सकेको छैनौँ किनभने त्यहाँको रेगुलेसन एकदम कडा छ
हजुर कति देश जान्छ त हाम्रो फुल
अब त्यही सात आठवटा देशमा जान्छ हजुर हजुर
तपाईँ त त्योभन्दा धेरै देश घुम्नुभयो होला नि
हजुर घुमेको छु हजुर
अब यो
25-30 जस्तो देश घुमेँ होला हजुर
त्यो 25-30 देशमै निर्यात गर्न सकिँदैन
सकिन्छ त्यहाँ गएर कुरा गर्दाखेरि उहाँहरूले पठाऊ हामी हेर्छु भन्नुहुन्छ होइन तर एउटा त अब म जाँदाखेरि अर्डर पनि आएको थियो दुईवटा एकदमै ठुलो बल्कमा आएको थियो र एउटा चाहिँ कोलाबोरेसनमै गर्ने भनेर पनि कुरा गर्नुभएको थियो अब बल्कमा आएको अर्डरहरूमा चाहिँ हाम्रो हामीसित प्रविधि नै भएन कि हामीले नेपालभरिको महिलाहरूलाई त्यसमा काम दिन सक्थ्यौँ बल्बलाई उहाँहरूले के गर्नुहुँदो रहेछ भने मैनबत्तीले ले ऱ्याप गरेर होइन अनि सेल्फमा दराजमा राख्न सक्नुहुँदो रहेछ, पानी पनि दिनु पर्दैन कि, त्यो दराजमा राख्दा राख्दै त्यो बल्बले फुल दिन्छ। हेर्नुहोस् है, पानी दिन बिर्सियो भने पनि त्यस्तो टेक्नोलोजीसम्म पनि छ हजुर उहाँहरूको, होइन? हामीले त्यो टेक्नोलोजी फलो गर्न खोज्दाखेरि पनि हाम्रो प्रविधिको कारणले हो कि के कारणले हो, होइन, नमिलेर त्यो गर्न सकिएन हजुर, होइन? अर्डर आए पनि, नभए त सबै महिलाहरूलाई त्यो बल्बमा हामीले मेनबत्ती लगाउने त हो नि, होइन, त्यो लगाएर पठाउने भन्ने हाम्रो योजना चाहिँ थियो। हामीले यो प्रविधि खोजेँ पनि धेरै, तर सकिएन। उहाँहरूकोमा चाहिँ रोप्दाखेरि त्यो बल्बमा भाइरस लाग्दो रहेछ कि, होइन, उहाँहरूको देशमा है, तपाईँहरूको देशमा भाइरस लाग्दैन यसमा, भाइरस बिनाको भनेर ल्याबबाट सर्टिफाई गरेर तपाईँहरूले पठाउनु भयो भने भए भरको तपाईँहरूको किनिदिन्छु पनि भन्नुभयो त्यो, तर हामीले ल्याबमा गयौँ देखायौँ, यहाँ प्रविधि छैन रहेछ कि त्यो
हाम्रो ल्याबको, हजुर हुनुपर्ने त्यो प्रविधि,
हजुर सरकारले दिनुपर्ने या प्राइभेट ल्याबहरूले पनि गर्न सक्थ्यो,
सरकारले प्रमाणित गरिदिनुपर्ने आइदर अर कुनै प्राइभेट
हजुर गर्दा हुन्थ्यो,
तर पहल गर्दै हुनुहुन्छ होला नि त
हजुर, हामीले त धेरै पहल गरिरहेछौँ त्यसको लागि, किनभने फ्युचरमा त हामीलाई फेरि पठाउनै पर्यो नि त, होइन हजुर।
अब यो व्यवसाय अब तपाईँले भन्नुभयो 33 वर्ष 34 वर्ष गरेको, तपाईँ भर्खर हेर्दा 33-34 देखिनुहुन्छ, यो व्यवसाय गर्दा त एकदमै गजब गजबको स्मरणीय क्षणहरू होला नि त, केही छ भने त्यो भनिदिनु न।
धेरै स्मरणीय क्षणहरू छन् होइन,
जस्तो
एकचोटि चाहिँ राति 1 बजे फोन आयो, होइन, राति याकनेटीबाट फोन आयो, होइन, अनि त्यो चाहिँ बुकेको लागि हो, र 1 बजे फोन आयो, कसको फोन आयो यस्तो राति भन्दा याकनेटीबाट बोलेको, तुरुन्तै आउनु पर्यो भन्नुभयो
राति,
हजुर राति 1 बजे। अब यही हो कि, त्यसैले महिला उद्यमी सङ्घमा महिला उद्यमी महासङ्घमा म लागि परेको पनि यो कारण हो, राति 1 बजे त म जान सक्दिनँ नि, होइन, घरको परिवेशले पनि दिएन, कसले के भन्छ राति 1 बजे त्यो पनि होटलमा जान, होइन, मैले चाहिँ श्रीमानलाई प्लिज गइदिनु पर्यो भनेर पठाएँ, होइन, र उहाँले त्यहाँ जानुभयो, यति बेला के जाने, यो ब्लफ कल होला जस्तो पनि लागेको थियो उहाँलाई, तर जानुभयो, होइन, त्यहाँ जाँदाखेरि चाहिँ त्यो जसले अर्डर दिन खोज्नुभएको थियो उहाँले चाहिँ $1,000 बुके बनाइदिनु पर्यो भन्नुभयो, है, अब एउटा बुकेको $1,000, होइन, अब त्यो त अब राति 1 बजे पाएको, होइन, हजुर मौका थियो, हुन्छ भनेर हामीले लियौँ, होइन, त्यो त्यसलाई फेरि चार्टर गरेर, होइन, प्लेनमा त्यो हेलिकप्टरमा चार्टर गरेर कुन चाहिँ गुम्बामा पुर्याइदिनु पर्ने पनि अब यो गर्नु पर्यो भन्नुभयो, हामीलाई त्यो आइडिया पनि थिएन, भर्खर भर्खर हामीले फुलको काम सुरु गरिरहेको थियौँ, होइन, र हामी त यो सक्दैन छाटो गर्नलाई भन्यौँ, अनि याकनेटीकै त्यहाँको सेल्सको मान्छेहरूले हामी गरिदिइहाल्छौँ भनेर चाटोको जिम्मा उहाँहरूले लिनुभयो, र त्यो बुके बनाएको, होइन, एउटा नाङ्लोमा हामीले नाङ्लोभरि फुल राखेर ठुलो बुके बनाएर हामीले पठायौँ, र चार्टर गरेर एउटा बुके गयो, त्यो एकदमै स्मरणीय
भाग्यमानी बुके रहेछ,
हजुर हजुर, हामी चढ्न पाएको छैन, होइन, हेलिकप्टरमा, हजुर,
बुके चढेर फुल पुग्यो,
हजुर।
अनि मैले अन्त कहीँ पढाएको थिएँ हो कि, तपाईँको सुनेको थिएँ, तपाईँको यो के भन्छ बगैँचामा रानी ऐश्वर्य चाहिँ आउनुभयो अरे, अनि के भन्नुभयो अरे भनेर, त्यो पनि प्रसङ्ग भनिदिनु न अलिकति।
यो चाहिँ पेपरले लेखेको हो, होइन, तर अब यो ठिक होइन, होइन, ठिक होइन, उहाँ चाहिँ हाम्रो फ्लोरिकल्चर एसोसिएसन नेपालको मेला हुन्थ्यो नि, होइन, मेलामा जहिले पनि एज अ चिफ गेस्ट सवारी हुन्थ्यो, होइन, रानी ऐश्वर्य त्यति बेला सवारी हुँदाखेरि हाम्रो प्रोडक्टहरू बट्टा बट्टामा एकदम राम्रोसित, होइन, हाम्रो त बाहिर जाने भएकोले गर्दाखेरि पनि अब हामी रिटेल पनि बाहिर एक्सपोर्ट गर्ने भनेर एकदमै राम्रो प्याकेजिङ गरेको थियौँ, होइन, अनि सरकारले यसो हेरिबक्स्यो, होइन, यसो मात्रै, अनि ए यो त बाहिरको रहेछ, यो त नेपाली होइन भनेर अगाडि सवारी भयो कि, अनि म गएँ, होइन, सरकारसितै थिएँ म, सँगसँगै मैले घुमाउँदै थिएँ, किनभने म त्यति बेलामा महासचिव थिएँ, होइन, फ्लोरिकल्चर एसोसिएसन नेपालको, र सरकारलाई मैले बिन्ती चढाएँ, यो त हाम्रो हजुर यो झापामा हुन्छ, हाम्रो भइरहेको छ, यो बाहिरको होइन, ए हो र भनेर फर्केर गएर फेरि हेरिबक्स्यो, र धेरै अर्डर पनि दिइबक्स्यो, हामीले पुऱ्यायौँ पनि, र बुकेहरू पनि कतै हामीले राखेको छौँ कुनै ठाउँमा भने सरकारलाई एकदमै मन पर्थ्यो र मलाई यस्तै चाहियो भनेर त्यहाँबाट हामीलाई माग पनि आउँथ्यो, त्यसरी हुन्थ्यो त्यति बेलामा।
हजुर, भनेको हाम्रो बगैँचा चाहिँ नि झापामा छ जहाँ उत्पादन हुन्छ फुलहरू। अब तपाईँले भन्नुभयो फेरि एसोसिएसन रहेछ, फेरि निर्यात गर्ने चाहिँ जम्मा एक दुईवटा कम्पनी मात्रै छन्
छन् होला, अरू पनि होला न हजुर। अब
ठुलो मलाई थाहा छैन र
थाहा त छ होइन, तर उहाँहरूले आफ्नो आफ्नो कुरा आफैले भन्नु होला नि, मैले त आफ्नो प्रसङ्गको कुरा मात्रै भन्न मिल्यो नि त यहाँ।
मैले सोध्नु खोजेको कस्तो भने अब नेपालमा चाहिँ यो फुल व्यवसायको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ, कति यसमा लागेको छन्?
हजुर,
के भने अलि समूह भयो भने त सरकारलाई पनि यस्तो नीति बनाइदिउँ भन्न अलिक सजिलो हुन्छ कि भनेर सोधेको।
ए हजुर, त्यो त एकदमै राम्रो कुरा गर्नुभयो, किनभने फुलको लागि त नेपालको भौगोलिक ऊ नै एकदमै राम्रो छ। 200 किलोमिटरको दूरीमा माथि हिमालदेखि तराईसम्म छ होइन, हिमालमा अर्कै फुल हुन्छ, त्यसपछि मध्य भागमा अर्कै हुन्छ, तराईमा अर्कै हुन्छ। 6 जियोफाइटिकल रिजन्सहरू छ, फ्लोरा र फनामा एकदमै धनी देश हो हाम्रो होइन, र जे पनि हुनसक्छ। त्यसरी नै हामीलाई नेपालमा एकदमै राम्रो हुँदो रहेछ सिड भनेर, सिड गर्नु भनेर पनि आएको थियो, अफर आएको थियो हामीसँग मिलेर गर्ने भनेर। त्यसपछि कोरोना भयो, लकडाउन भयो, यसले गर्दाखेरि यो चाहिँ हाम्रो अगाडि बढ्न सकेको छैन। तर पनि सिडमा पनि जस्तो टमाटरकै गर्नु पर्यो होइन, गोलभेडाकै गर्नु पर्यो भने पनि फुलको बाहेक होइन, त्यसमा पनि धेरै सम्भावना राम्रो छ, यसलाई निर्यात पनि गर्न सकिन्छ। र सर जस्तो अरू देशमा हामीले भने नि हाम्रो कम्पिटेटिभ एडभान्टेज भनेको मोइस्चर हो, तर अरू देशको कम्पिटेटिभ एडभान्टेज भनेको सरकारले धेरै सब्सिडी दिइरहेको हुन्छ बाहिर होइन, एग्रिकल्चरलाई मात्र होइन कि फ्लोरिकल्चरलाई पनि, बाहिर अब सिक्न जाने प्रविधि सिक्न जानलाई पनि सरकारले नै दि, भारतमा पनि दिइरहेछ कि होइन, स्टाफहरूलाई पठाउनु पर्यो, केही सिक्न जानु पर्यो, ट्रेनिङ लिन जानु पर्यो, उहाँहरूले नै सपोर्ट गर्नुहुन्छ। र एयर फ्रेटमा पनि, सी फ्रेटमा पनि होइन, सबैमा केही न केही सब्सिडी
सरकारले कुनै सहयोग गरेको छैन
यहाँबाट। यहाँ चाहिँ अब इन्सेन्टिभ होइन, एक्सपोर्ट इन्सेन्टिभ भनेर एउटा त्यो मात्रै हो होइन, नभए अरू किसिमको केही पनि छैन, त्यो चाहिँ पाउनुपर्छ। किनभने एक्सपोर्ट इन्सेन्टिभ भनेको त एक्सपोर्ट भइसकेपछिको कुरा हो,
त्यो हुनुभन्दा पहिले उत्पादनमा, वितरणमा, अरू तालिमहरूको कुराहरूमा सहयोग गर्यो भने अरू फर्स्ट आउँछ भन्ने कुरा भयो।
हजुर एकदमै।
अब जस्तो तपाईँले भन्नुभयो कि अब प्रविधि छ, के छ के छ, जस्तो अरू देशमा चाहिँ यो फुलको व्यवसाय कसको अवस्था कस्तो छ, त्यसबाट हामीले नेपालीहरूले तपाईँहरूले के सिक्न सक्नु भएको छ, सिक्न सक्नुहुन्छ, यस्तो कुराहरू केही छ भने भनिदिनु न।
अब बल्बको मात्रै कुरा गर्ने हो भने 2001 होइन, डब्लुटिओ आउनुभन्दा अगाडिको होइन, यो चाहिँ युएन कम ट्रेड भन्नेको स्टेटिस्टिक्स अनुसार $3.1 billion बल्ब्समा मात्रै थियो होइन, त्यत्रो
ठुलो बिजनेस,
हजुर त्यत्रो ठुलो बिजनेस छ, त्यसको सानो भाग मात्रै, त्यसको त अब पोइन्ट फ्र्याक्सनमा पनि हाम्रो
$3.1 billion भने त
3.1 हजुर,
भने 3.5 to 3.5 crore कुरा छ
डलरको, हजुर
होइन अर्ब भन्नुभयो नि त नेपालीमा, मैले ट्रान्सलेट गर्दा
हजुर
3 crore भने धेरै ठुलो बिजनेस त होइन नि संसारको हिसाबले कुरा गर्दा, कि के
त्यो बल्बमा मात्र हजुर, त्यसपछि
एउटा आइटममा,
एउटा आइटममा मात्र, बल्बमा मात्र हजुर, त्यसपछि के अरे हरियो बिरुवाहरू पनि, त्यो पनि एक्सपोर्ट हुन सक्छ नेपालबाट, सानो सानो बिरुवाहरू बनाएर एक्सपोर्ट गर्न सकिन्छ, किनभने सी नभएकोले गर्दा एयरबाट जाँदाखेरि ठुलो बिरुवाको धेरैको माग आउँथ्यो हामीलाई दुबईबाट कि होइन, ठुल्ठुलो बिरुवाहरूको, तर हामीले दिन नसकिने कुरामा हामीले आँट पनि गर्न भएन नि त, अनि सानो सानो गर्न सकिन्छ फुलको सिडहरू नै, धेरै सम्भावनाहरू चाहिँ छ फ्लोरिकल्चरमा।
जस्तो तपाईँले भने अनुसार अब सरकारले यस्तो गरिदियो भने चाहिँ फाइदा हुन्थ्यो भने, त्यो के गरिदियो भने, कस्तो नीति ल्यायो भने चाहिँ यो फुलको व्यवसाय बढ्थ्यो, त्यो भनिदिनु न।
अब पुष्प प्रवर्धन नीति भनेर एउटा हाम्रो नीति बनेको छ होइन, फ्लोरिकल्चर एसोसिएसनकै उसमा बनेको हो, र त्यही नीतिलाई पनि पास गर्ने, र अर्को एग्रिकल्चर नीति पनि त्यसलाई पनि पास गर्ने, जस्तो भनौँ न कमर्सियल फार्मिङको लागि होइन के जरुरत छ, अब कस्तो कस्तो प्रावधानहरू हुनुपर्छ, दुईजना कमर्सियल फार्मिङ गर्दाखेरि दुईवटा पार्टी हुन्छ नि त होइन, थुप्रै भ्यालु चेनमा जोहरू हुन्छ उहाँहरूसित त्यो एमओयु कसरी गर्ने होइन र यो एमओयुलाई कसरी चाहिँ हामीले भ्यालिड गर्ने लिगलाइज गर्ने कसरी गर्ने त्यस्तो कुराहरूमा पनि सरकारले एउटा पहल गरेर ल यो चाहिँ ठिक हो भनेर लिगली बाइन्डिङ गर्न सकिन्थ्यो होला एउटा अनि अर्को त सरकारले अहिले भर्खरै सुरु गरेछ ल्यान्ड ब्याङ्किङ भनेर होइन उहाँहरूसित भएको ल्यान्डहरू चाहिँ फार्मिङको लागि दिनुहुने त्यो पनि एकदमै राम्रो प्रावधान हो तर हर कोहीको त्यसमा एउटा अप्रोच भइसकेको छैन त्यो अप्रोच अझै सहजीकरण सहज वेले हुन पायो भने अझै राम्रो हुन्थ्यो होला मैले यो कमर्सियलाइजेसन किन भने यत्रो महिलाहरू छन् नेपालभरिमा अब मैले हामीले हेर्ने त महिलाहरूलाई पनि हेर्नुपर्छ महिलाको सबलीकरण उहाँहरूको सशक्तिकरण कसरी गर्ने भनेर एक एक घरले पनि थोरै थोरै मात्रै फुल उत्पादन गर्नुभयो भने त्यो भ्यालु चेनमा आए एकैचोटि आएर होइन आउन सकेन जस्तो अजमेरमा छ कलकत्तामै छ सिङ्गापुरमा छ त्यहाँ यो अक्सन हाउसेसहरू छ त्यसरी अक्सन हाउसेसहरूबाट पनि अक्सन गरेर किनिन्थ्यो होइन धेरै कुराहरू छन् अब नीतिमा अलिकति सहजीकरण गर्ने र यो भ्यालु चेनमा कस्तो छ भने एक्सपोर्ट गर्ने निर्यात गर्ने मान्छेहरू धेरै कम भयो होइन र सरकारलाई त्यो रकम देखिँदैन कि उहाँहरूको लागि थोरै भयो जस्तो फेल्टको एक्सपोर्ट गर्नेको धेरैले गरेकोले गर्दाखेरि त्यो रकम ठुलो देखिन्छ नि त हाम्रो त रकम सानो
हजुर
सकिन्थ्यो धेरैजनाले गर्न पनि सकिन्थ्यो र ठुलो पनि बन्थ्यो र के पनि छ भने अब अरू व्यवसायहरूमा बाहिरबाट र मटेरियल्सहरू आउँछ त्यो र मटेरियल्सलाई अलिकति काम गरेर त्यो बिचको भ्याल्यु मात्रै हाम्रो देशमा रहन्छ नि होइन तर फुल व्यवसायमा त नेपालकैमै भएको कुरा नेपालमै उत्पादन भएको कुरामा त हाम्रो जुन देशमा भएको त्यो भ्याल्यु रिटेन्सन धेरै नै हुन्छ कि
यो व्यवसायमा यो नियमले चाहिँ नीति नियमले अप्ठ्यारो परेको छ भन्ने केही कुराहरू छ
जस्तो अहिले नै होइन अहिले भर्खरै अहिले सुन्नमा आएको होइन के कस्तो छ थाहा छैन अहिले प्लास्टिकको फुलहरू ब्यान्ड भयो भनेर बालेन हाम्रो मेयर बालेनले चाहिँ ब्यान गर्नुभएछ होइन तर प्लास्टिकको फुलहरू फेरि खोल्ने भनेर मन्त्रालय लागि परेको छ भनेर सुन्नमा आयो तर मलाई चाहिँ यसको बारे राम्रोसित थाहा त छैन तर फ्लोरिकल्चर एसोसिएसनले उहाँहरूले पहल पनि गरिरहनु भएछ किनभने नेपालमा भइरहेको उत्पादन बाहिरबाट आएपछि एक त त्यो अरबौँको आउँदो रहेछ प्लास्टिकको फुलहरू मात्रै होइन त्यो अरबौँको प्लास्टिकको फुल कहाँ डम्प गर्ने त बिग्रेपछि होइन होइन वेस्ट कहाँ लग्ने त त्यो पनि हामीले हेर्नु पर्यो नि
प्रदूषण पनि बढाउने भयो त्यसले
हजुर त्यो मात्रै होइन हाम्रो देशको पैसा पनि बाहिर जाने भयो र हाम्रो नेपाली उत्पादनलाई पनि होइन विस्थापित गर्ने भयो नि त होइन हामीले त प्रतिस्थापन गर्नु सट्टा बाहिरबाट आउने फुलहरूलाई प्रतिस्थापन गर्नु सट्टा होइन हाम्रै उत्पादनलाई विस्थापन गर्ने नीति चाहिँ ल्याउनु भएन हजुर
अब यो तपाईँ त अब सफल फुल व्यवसायी महिला उद्यमी हुनुहुन्छ यो पुष्प व्यवसायमा सफल हुनलाई चाहिँ के कस्तो गुणहरू चाहिँ चाहिने रहेछन् त्यो नै अलिकति भनिदिनु न
हजुर पुष्प व्यवसायमा मात्रै होइन सबै व्यवसायमा नै सफल हुनलाई सबैभन्दा पहिला त अरूलाई अरूको जीवनमा होइन कसरी चाहिँ फरक पार्न सक्नुहुन्छ यहाँले होइन कसरी कुन कुरामा सहजीकरण गर्न सक्नुहुन्छ त्यसले फरक पर्दो रहेछ कि जुनसुकै बिजनेसमा जस्तो मैले यहाँको कुरामा कुनै जीवनमा कुनै कुरामा सजिलो बनाएँ भने मेरो बिजनेसमा यहाँले धेरै किन्नुहुन्छ कि होइन जस्तो पहिला भनौँ न सबैभन्दा सजिलो हेर्ने हो भने लकडाउनको बेलामा मान्छेहरू बाहिर गएर किन्न जानलाई डराउँथे सक्दैनथ्यो र तरकारी दाल चामल सबै घरमा आउन थाल्यो नि त फोनको भरमा सबै घरमा आउँथ्यो त्यो सहजीकरण भयो नि जसले दिन्छ त्यहाँबाट किन्ने भयो नि त होइन त्यस्तै गरेर फुलमा पनि त्यो सहजीकरण चाहिँ हामीले हाम्रो क्लायन्टहरूलाई गर्न सक्यो भने त्यो हुन्छ र अर्को कुरा चाहिँ जुनसुकै उद्यमीमा होइन मैले देखेको चाहिँ दुई किसिमको मान्छेहरू हुन्छ कि एउटा उद्यमी हुन्छ र एउटा चाहिँ रोजगारी लिने इम्प्लोइ हुन्छ कि होइन, जो इम्प्लोइ हुन्छ उहाँहरूले मजाले छुट्टी लिन पाउनुहुन्छ होइन, मजाले शनिबार आइतबार छुट्टीका दिनहरूमा बिहान बेलुका टेन्सन भएन नि, अफिसमा मात्रै काम गऱ्यो, अफिसको टेन्सन अफिसमै छोड्यो, अलिअलि घरमा ल्यायो, धेरै त ल्याउनु पर्यो, बोकेर ल्याउनु पर्दैन सिद्धियो, तर उद्यमीलाई त सधैँ हुन्छ होइन, उसले पल पल म कसरी आफ्नो उद्यम बढाउँ होइन, एउटा भित्रदेखि एउटा मोटिभेसन भन्ने कुरा हुनपर्छ कि, एउटा मोटिभेसन जिल जिल भन्छ नि, के भन्छ त्यसलाई नेपालीमा, त्यसको के भन्ने त्यसलाई होइन, भित्रदेखि एउटा इच्छा इच्छा शक्ति एकदमै दृढ हुनुपर्छ जस्तो लाग्छ, त्यो भयो भने चाहिँ उद्यम सफल हुन्छ। हजुर,
अब तपाईँ त नेपाल महिला उद्यमी महासङ्घ एफएनको उपाध्यक्ष पनि हुनुहुन्छ होइन, अब त्यहाँबाट पनि तपाईँले अरू महिला उद्यमीहरूको पनि प्रवर्धनमा काम गर्नुभएकै होला, अब के गर्दै हुनुहुन्छ त प्रवर्धन गर्नलाई, अरू अरू पनि तपाईँ जस्तै निर्यातकर्ता हुन् अथवा आफ्नो अरू व्यवसायमा पनि अगाडि बढुन् भनेर के गर्दै हुनुहुन्छ?
जस्तो हामीले ट्रेनिङहरू दिन्छौँ होइन उहाँहरूलाई, त एक त हामीले चारवटा कुरामा काम गर्छौँ, एउटा नीति नियम बनाउनलाई होइन, मैले पहिला यहाँलाई थाहा छ, यहाँले पहिला मेरो इन्टरभ्यू लिनुहुँदाखेरि मैले गार्मेन्टबाट सुरु गरेको भन्ने कुरा राखेको थिएँ होइन, र तर यहाँलाई थाहा छैन त्यो गार्मेन्ट खोल्नलाई म एक महिना कम्पनी रेजिस्ट्रारमा धाउनु पऱ्यो कि होइन, दर्ता गर्नु पऱ्यो भन्दा ए तपाईँ त कुन कलेजमा पढ्नुहुन्छ होइन, खालि त्यस्तो मात्रै कि, तपाईँको बुवाको कुरा गर्ने अरू कुराहरू गर्ने दर्ता गर्ने त कुरै नगर्ने कि होइन, एक महिना लाग्यो
पत्याएनन्,
हजुर पत्याएन, हजुर हजुर त्यही त होला नि होइन, अनि एक महिना लाग्यो, अब त्यस्तो कुराहरूमा अबको महिलाहरूलाई गाह्रो नहोस् भनेर हामीले भोगेका कति, यो त एउटा सानो कुरा भने अरू पनि कति कुराहरू थिए होइन, त्यो भोगेका कुराहरूमा चाहिँ उहाँहरूलाई सहजीकरण होस् भनेर हामी नीति नियमको लागि हामी पहल गरिरह, जसरी अघि पनि भने राति 1 बजे याकिनेटीबाट फोन आयो म जान सकिनँ नि त होइन, महिला उद्यमीहरूको समस्या पुरुष उद्यमीको भन्दा धेरै फरक हुन्छ कि, जस्तो राति जान सकिएन, कसैसित राति रक्सी खाएर कन्ट्र्याक्टहरू गर्न सकिएन होइन, मोबिलिटीमा पनि त्यो एउटा ठाउँबाट अर्को ठाउँमा जान आउनलाई पनि त्यस्तो सहज हुँदैन होइन, धेरै कुराहरूले रोकिरह तानिरहेको हुन्छ
होइन,
त्यो कुराहरूलाई सहजीकरण गर्न नीतिमा हामी पहल गर्छौँ। हजुर,
तपाईँलाई त त्यस्तो गाह्रो थिएन होला नि त, किनभने मैले थाहा पाएअनुसार तपाईँ भनौँ न त्यो बेलामै क्रान्तिकारी होइन, अब तपाईँको लभ म्यारिज होइन, अब कास्ट पनि फरक भनेपछि तपाईँलाई त अलिकति उधार परिवारै भएर त त्यो सम्भव भयो होला, भनेपछि त तपाईँलाई त राति हिँड्नलाई व्यवसाय गर्नलाई त के अप्ठ्यारो थियो थियो र कि,
राति हिँड्नलाई परिवारबाट नजाऊ त अब डराउँथ्यो नि त होइन, राति हिँड्यो भने केही होला कि होइन, अब महिला र पुरुषमा अलिकति जे होस् भिन्नता त थियो नि, अहिले त्यो त्यो जुन भिन्नता छ कम हुँदै गइरहेछ कि त्यो ग्याप होइन, त्यति बेलामा कसैले केही गर्दैला कि कुनामा लगेर केही गर्दैला कि भन्ने कुराहरू हुन्थ्यो, त्यसैले राति राति म बाहिर जाँदिनँ थिएँ होइन, 8 बजीसम्म चाहिँ घर पुग्थेँ, त्यस्तो थियो, त्यसैले अब त्यो परिवेश अहिले नहोस् भनेर नीतिमा हामी गरिरहेछौँ। अर्को चाहिँ हामीले महिलालाई नै कसरी सशक्तिकरण गर्ने, कसरी सशक्त बनाउने भने महिलालाई नै हामीले नेतृत्वको ट्रेनिङहरू दिन्छौँ होइन, र उहाँहरूलाई असल नेत्री पनि बनाउनलाई गर्छौँ। हामीले 2014 दिएको ट्रेनिङहरूबाट कतिजना हाम्रो जिल्लाको अध्यक्ष, एउटा अध्यक्षपछि अर्को अध्यक्ष, अर्को अध्यक्ष, 4 अध्यक्ष भइसक्नुभयो त्यो ट्रेनिङ पाएको होइन, कति खुसी लाग्छ
क्या, अध्यक्षहरू उत्पादन गर्नु हो,
नेत्रीहरू उत्पादन, हजुर उहाँले पनि त अरू उत्पादन गर्नुभयो नि त अरू महिलाहरू होइन, हजुर त्यसपछि हामीले उहाँहरूको बिजनेसहरूमा पनि सपोर्ट गर्छौँ होइन, बिजनेसलाई हामीले कसरी मेन्टरसिप दिने कि के दिने कि होइन, कसरी हुन्छ त्यो किसिमले पनि सपोर्ट गर्छौँ महिला उद्यम महासङ्घले। त्यसपछि चौथोमा चाहिँ हामीले उहाँहरूको नेटवर्किङमा होइन यो अब 66 जिल्ला छ हाम्रो महासङ्घको अहिले र 77 जिल्लामै हाम्रो पुग्ने लक्ष्य छ र 5,350 महिला उद्यमीहरू हाम्रो मेम्बर हुनुहुन्छ होइन डाइरेक्ट अनि इन्डाइरेक्ट त कतिजना छन् अझै 3,00,000-4,00,000 त अझै महिला उद्यमीहरू छन् भनेर 3,29,000 तथ्याङ्क छ
हाम्रो
उसमा होइन हाम्रो मन्त्रालयको तथ्याङ्क विभागको चाहिँ महिला उद्यमीहरू यति हुनुहुन्छ भन्ने हजुर 3,29,000 हुनुहुन्छ हजुर होइन उहाँहरू सबैलाई हामीले समेट पर्यो नि त बिस्तारै अहिले त इन्डाइरेक्टली
50 जिल्ला गरेर नेपाल उद्यमी महिला यो एफएनको चाहिँ कति सदस्य
अहिले 5,300 हुनुहुन्छ
भनेको 3,50,000 5,000 मात्रै हुनु
हजुर
भनेपछि तपाईँहरूले समेट्नै सक्नु भएको रहेछ
अब अझै समेट्दै जानु पर्यो नि त सबैलाई होइन टाइम लाग्छ नि फेरि हामीले कस्तो भने फर्मलाइज्ड मात्रै जो जो हामीले महिलाहरूलाई आफ्नो बिजनेस फर्मल गर रेजिस्टर गर होइन सरकारमा रेजिस्टर गर भनेर रेजिस्टर पनि गराउँछौँ र हाम्रो महिला उद्यमीहरू चाहिँ सबै रेजिस्टर्ड बिजनेस वुमेनहरू मात्रै हुनुहुन्छ होइन र इन्फर्मल सेक्टरलाई हामीले सम ट्रेनिङ चाहिँ दिन्छौँ 18,000-19,000 बिचसम्म हामीले त्यतिजना महिला उद्यमीहरूलाई ट्रेनिङ दिइसकेका छौँ महासङ्घले होइन हजुर
र के कस्तो तालिम दिनुहुन्छ
अब हामीले त्यही भने नि कपेसिटी बिल्डिङमा दिन्छौँ अहिले हामीले डिआरआरएम डिजास्टर रिस्क म्यानेजमेन्ट भनेर त्यो पनि दिइरहेछौँ होमस्टेको दिइरहेछौँ र कतिवटा जस्तो धेरै उद्यमीहरू हामीले उत्पादन गरेको उद्यमीहरू हामीले ट्रेनिङ दिएर बनेका उद्यमीहरूको अहिले 20-30 हिस्ट्री भयो इतिहास भइसक्यो र उहाँहरूले धेरै व्यवसायहरू विस्थापन पनि गरिसक्नुभयो र अहिले उहाँलाई दिएको त्यो जुन कपेसिटी बिल्डिङको ट्रेनिङले उहाँहरूको करोडौँको बिजनेस पनि भइसकेको धेरै उदाहरणहरू छन् यहाँ अहिले नभनौँ नाम नेम नलिउँ होइन नाम नलिउँ बिस्तारै हाम्रो म उद्यमीमा उहाँहरू पनि त हामी लिएर आउँछौँ नि होइन यो पडकास्टमा सिक्रेट राखौँ न उहाँहरू
हजुर भनेको तपाईँ महिला उद्यमी महासङ्घमा जसरी आबद्ध हुनुभयो जसरी जे सोच्नु भएको थियो त्यो भइरहेछ यसको मतलब
हजुर भइरहेछ एकदमै खुसी कस्तो हुन्छ नि हामीले ट्रेनिङ दिएपछि होइन पहिला अहिले पनि त्यस्तै हुन्छ के हुन्छ भने सिद्धिने दिनमा होइन लास्ट डेमा हामी फर्किने दिनमा धेरै महिलाहरू रुनुहुन्छ कि किन रुनु भएको भने हामी छक्क पर्दाखेरि तपाईँहरू जानुहुन्छ यस्तो राम्रो सिकाइरहनु भएको थियो भनेर रुनुहुन्छ कि कस्तो लाग्छ होइन अझै गरौँ उहाँहरूको लागि होइन अझै भएभरको सबै दिउँ जस्तो लाग्छ कि होइन मन नै उर्लेर आउँछ कि हजुर
अब यो यो विभिन्न तालिम लगायतको सिलसिलामा त अब धेरै जिल्लामा धेरै महिला उद्यमीहरूसँग तपाईँहरूको अन्तर्क्रिया भइरह होला तपाईँको भनेपछि कस्तो छ कतिको प्रगति भएको छ एक वास्तविकतामा चाहिँ कसरी हेर्नु भएको छ त्यसलाई
अब महिलाहरूमा के फरकपना आएको छ पहिला र अहिलेमा भन्ने कुरा जुन सोध्नुभयो नि कस्तो राम्रो प्रश्न गर्नुभयो कि होइन यो प्रश्न गर्नुभएकोमा यहाँलाई पनि धन्यवाद पनि दिन चाहन्छु अस्ति भर्खरै लुम्बिनी प्रदेशको मेलामा होइन हामी पुगेका थियौँ म र हाम्रो महिला उद्यमी महासङ्घको अध्यक्ष सौभाग्यवालीजी होइन हामी पुगेका थियौँ त्यहाँ र म पहिलो मेलामा पनि पुगेको थिएँ अब यो चाहिँ 8 मेला हो होइन पहिलो मेलामा जाँदाखेरि उहाँको सामानहरू सामान्य तवरको थियो होइन हेर्दाखेरि पनि ए यो त जिल्लाको महिलाहरूको रहेछ होइन काठमाडौँको होइन रहेछ भन्ने देखिन्थ्यो भने 8 दौरानमा उहाँहरूको एक्सपर्ट हुन लायकको वस्तुहरू देखियो कि त्यहाँ ब्यागहरू पनि होइन ब्यागहरू पनि मेरो साथीले बङ्गलादेशबाट ब्याग 29 देशमा निर्यात गर्नुहुन्छ कि उहाँको ब्याग र यहाँको ब्यागमा अलिअलि मात्रै फरक देखेँ कि मैले होइन
भने अन्तर्राष्ट्रिय निर्यात योग्य खालको बनाइसक्नु भयो यो एफएनले दिएको तालिमहरूले गर्दा त्यत्रो प्रगति भएछ
हजुर 8 दौरानमा होइन हजुर तालिम मात्र होइन यो मेला पनि त 8 राखिसक्नुभयो र त्यो मात्रै होइन ब्याग मात्रै होइन कपडादेखि लिएर सबै कुराहरू होइन यति धेरै उत्कृष्ट भइसक्यो होइन तिनीहरू जस्तो ढक्कीहरू बनाउनुहुन्छ त्यहाँ बाँकेकै बाँकेको विन बाँकेको महिला सदस्यहरू हुनुहुन्छ, ढक्कीहरू बनाउ, यस्तो राम्रो ढक्कीहरू छ कि, यति राम्रो फिनिसिङ छ होइन, अनि फुल बनाउनुहुन्छ मकैको खोस्टाको, जुन चाहिँ वेस्ट प्रोडक्ट हो नि त, मकैको खोस्टालाई रङ लगाएर होइन, अनि त्यसको फुल बनाउनुहुन्छ है, अनि त्यसको बाहिरको जुन बट्टा हुन्छ नि होइन, जुन बट्टामा मकैको फुलहरू राख्नुहुन्छ, त्यो पनि थाकलको घाँसको बनाउनुहुन्छ कि होइन, यति राम्रो छ त्यो सबै कुराहरू।
यो सब त ठिक छ, म एउटा सोधिहालौँ, अब यो सुनेर फेरि महिला उद्यमी मित्रहरूले मलाई जुलुस लिएर आउनु होला। अब यो यसो हेर्दाखेरि चाहिँ अब हामीले नबुझ्या हो कि प्राय अचार बनाउने अनि यही अब ढक्कीहरू अब एउटा सीमित क्वान्टिटीमा सीमित क्वालिटीमा होइन, जुन खालको उद्यमशीलता बढ्नुपर्ने हो त्यो चाहिँ नबढेको, जुन खालको उत्पादनमा विविधता हुनुपर्ने हो, जुन खालको स्केल हुनुपर्ने हो त्यो पनि नभएको, र जहिले पनि अब 20 वर्ष अगाडि कुरा पनि त्यही अचार छ, अचार नराम्रो होइन, हामी सबैलाई मनपर्छ, तर भने नि त्यो जुन फड्को मार्नु पर्थ्यो त्यो चाहिँ देखिएन भन्ने कुरा पनि कता कता सुन्छौँ, यो कुरो चाहिँ के हो?
यो कुरा उठाउनु भएको त एकदमै खुसी लाग्यो कि मलाई, जुलुस होइन, हामी त फुलको गुच्छाहरू लिएर आउँछौँ यहाँलाई होइन, किनभने र किनभने एक त अब भर्खर भर्खर सुरु भएको महिला उद्यमीहरू, धेरै धेरै वर्षको इतिहास छैन नि त, पुरुष उद्यमीहरूको 100 वर्षको इतिहास छ भने महिला उद्यमीहरूको अब मै होइन 30 वर्षको इतिहास बोकेको छु भने हदै पुरानो भयो भने 40 वर्षको इतिहास होला महिला उद्यमीहरूको, र अहिले गरिरहेकोहरू त अझै 20 वर्ष 10 वर्षको इतिहास छ नि त। आज बिहान भर्खर मैले पढ्ने गर्छु अरूहरूको पनि के थियो कस्तो, नारायण मूर्तिको पढिरहेको थिएँ आज बिहान होइन, र उहाँको श्रीमती सत्यमूर्तिले होइन उहाँले के भन्नुभयो भने मेरो श्रीमानले मसित 10,000 माग्नुभयो, मैले 10,000 दिएँ, आज 10,000 57,000 कति होइन कति बनाउनु भयो अरे, मैले एक्ज्याक्टली फिगर भन्न सकिनँ होइन, तर त्यतिको दौरानमा होइन त्यति बनाउनु भयो उहाँले 10,000 सुरु गर्नुभयो नि त। हाम्रो महिला उद्यमीहरूले पनि 5,000 10,000 मैले 27,000 सुरु गरेको है, त्यस्तै होइन उहाँहरूले पनि 10,000 15,000 सुरु गर्नुभएको होला, र त्यो दौरानसम्ममा उहाँहरूको बिजनेस मोडलमा पनि त फरक हुँदै जान्छ नि त, सुरु गर्नुभएको कहाँबाट। अहिले अचारले पहिला भारतीय अचारहरू मात्रै थियो नेपालमा होइन, यो अचारको तालिम दिएको नि महिला उद्यमी सङ्घले नै दिन थालेको हो, र महिला उद्यमी सङ्घले दिएपछि नेपालमा अचारहरू बन्न थाल्यो, आज 8 करोडको अचार बाहिर निर्यात हुन्छ होइन, नेपालबाट निर्यात हुन्छ बाहिर, र नेपालमा धेरै जसो भारतीय अचारलाई विस्थापित पनि त गरिसकियो नि होइन, होइन त्यो पनि त हामीले हेर्नु पर्यो, र अहिले हामीले महिलाहरूले किन यो मात्रै यो यस्तो व्यवसायहरूमा मात्रै सीमित हुनु परेको, हामीले आउट अफ द बक्स पनि सोचौँ न भनेर आउट अफ द बक्स गर्ने बिजनेस गर्ने महिलाहरू पनि हुनुहुन्छ होइन, जस्तो फ्लोरिकल्चरमै पनि त आउट अफ द बक्स नै हो नि, त्यति बेलामा फ्लोरिकल्चर भन्ने कुरै थिएन नि होइन, अचारै पनि त्यो पनि त घरबाट बाहिर निस्केर बेच्ने मान्छेहरू थिएनन् होइन, अब ढक्कीहरू बनाउने पनि त्यो त आफ्नो घरेलु उहाँहरूको सिप हो नि त, उहाँहरूको रैथाने सिप हो नि, हामीले चाहिँ रैथाने सिपहरू रैथाने खानाहरूलाई पनि हामीले बढावा दिँदै जानुपर्छ, किनभने एक्सपोर्ट पोटेन्सियल भएको त यही रैथाने चिजहरू हो, हामीले अरू अरू कुराहरू गर्नुभन्दा नेपाली रैथाने होइन वस्तु रैथाने सिप रैथाने पहिरन त्यो सबैको हामीले उहाँहरूलाई सिकाइरहेछौँ, होमस्टे पनि सिकाइरहेछौँ, किनभने अब नेपालीहरूले नै ठाउँ ठाउँमा गएर होइन त्यो एउटा किसिमको उहाँहरूको इन्कम बढ्छ भनेर। हजुर,
तपाईँले अचारको कुरा गर्दा मैले गत वर्ष हामी अमेरिका घुम्न गएको थियौँ होइन, अहिले त्यहाँ चाहिँ थुप्रै नेपालीहरूले मैले चिनेको साथीहरूको कसैको 30 वटा कसैको 40 वटा कसैको 50 वटासम्म स्टोरहरू छन्, त्यहाँ चाहिँ सबै भारतीय अचारहरू भारतीय पापडहरू होइन अरू खाद्यान्नहरू पाइयो, त्यस्तो अब अमेरिका लगायत अरू थुप्रै अस्ट्रेलियामा पनि थुप्रै नेपाली छन्, नेपाली डायस्पोरा धेरै ठुलो भइसकेको छ नि त, अब केही सीमित मात्रामा चाहिँ गइरहेछ, तर त्यो स्टोरहरूमा भारतीय अरूभन्दा नेपाली उत्पादनले ठाउँ लिने स्थिति कहिले आउला कसरी आउला यो अलिकति भन्नु न।
अब यो ग्याप त एकदमै राम्रो, यस्तो कुराहरू हामीले पनि थाहा पाउनुपर्छ कि होइन, यहाँहरू जस्तो व्यक्तित्वबाट यस्तो कुराहरू हामीले थाहा पाउँछौँ नि त, यो ग्याप रहेछ होइन, यो ग्यापलाई हामीले फिल गर्नु पर्यो नि त होइन, महिला उद्यमीको अचारहरू कसरी त्यहाँ पुग्ने त भनेर हामीले गुन्द्रुक पठाइरहेछौँ, मस्यौरा पठाइरहेछौँ, हामीले गेडागुडी जुम्लाको गेडागुडी पनि होइन दालहरू पनि पठाइरहेछौँ, युरोप पठाइरहेछौँ, हामीले अमेरिका पनि गइरहेछ होइन, हाम्रो महिला उद्यमीले पठाइरहनु भएछ अमेरिका पनि, र अचार गएको छैन भन्नासाथ अब यो हामीले ग्याप थाहा पायौँ र यो ग्याप फिल गर्नलाई हामी अगाडि पहल गर्नेछौँ, र यहाँलाई यो कुरा हामीले सुन्न पाएकोमा यहाँलाई धन्यवाद पनि दिन चाहन्छु, र यो ग्याप फिल गर्नलाई कसरी सपोर्ट हुन्छ भनेर त्यो सपोर्ट पनि हामी माग्छौँ यहाँलाई।
जस्तो अघि तपाईँले के भन्नु भने एउटा नारीले घर पनि सम्हाल्नु पर्यो, व्यवसाय पनि सँगसँगै चलाउनु पर्यो, अब समयको ख्याल गर्नु पर्यो, यो सबै ठिक छ। अब यो तपाईँले चाहिँ कसरी व्यवस्थापन गर्नुभयो त घर अफिस व्यवसाय सबै?
अब म त अब अघि नै भन्नुभयो नि कस्तो लकी हुनुहुँदो रहेछ भनेर होइन, भाग्यमानी ठान्छु, किनभने मेरो अब हुन त सबै हेर्न पर्थ्यो, पकाउनु पर्ने, बच्चाहरू हेर्नुपर्ने, उनीहरूको स्कुलमा हेर्नुपर्ने, अनि आफ्नो व्यापार व्यवसाय पनि हेर्नुपर्ने, उद्योग पनि हेर्नु, सबै हेर्नु पर्थ्यो, तर पनि घर परिवारबाट धेरै सहयोग पाएँ होइन मैले, जस्तो मेरो मम्मीले पनि होइन एकदम बच्चाहरूलाई हेरिदिने, मम्मीले पनि धेरै सपोर्ट दिने, मेरो आफ्नो आमाले पनि, त्यसमाथि मेरो श्रीमानले पनि धेरै नै सपोर्ट दिनुहुन्थ्यो, त्यसैले पनि अगाडि बढ्न सकेँ।
अब अघि तपाईँले के भन्नु भने सरकारले यस्तो खालको केही पोलिसी ल्याइदियो भनेदेखि महिला उद्यमीहरूलाई चाहिँ प्रवर्धन हुन्छ, बढावा हुन्छ अनेक भन्नुभयो। अब हामीले हेर्दाखेरि त सरकारले त थुप्रै कुरा ल्याएको छ, खालि निर्यातमा सब्सिडी मात्रै होइन, जस्तो राष्ट्र ब्याङ्कले 15 लाखसम्म बिना धितो ऋण दिनु भनेको छ, त्यस्तै तपाईँ महिलाहरूले जग्गा किन्दा त्यसमा कर छुट छ लगायत, त्यहाँ हिजो अस्ति पनि आर्थिक अभियानमा छापिएको थियो हाम्रो कृष्ण बजगाईजीको एउटा लेख छापिएको थियो, उहाँले चाहिँ नि 20 वटा चाहिँ नि त्यस्ता थुप्रै सुविधाहरू महिला उद्यमीहरूलाई मात्रै दिएको, महिलाहरूलाई दिएको कुराहरू छ, त्यो तिनीहरू पर्याप्त छैनन् र महिला उद्यमीहरूलाई प्रमोट गर्नलाई
भन्नमा अब के अरे अब व्यवहारमा होइन भन्नमा चाहिँ महिला उद्यमीहरूलाई कति सुविधा दिएको जस्तो देखिन्छ नि होइन, र त्यो सुविधाले महिला उद्यमीहरू कहाँ पुगेको होला भन्ने पनि देखिन्छ होइन, तर त्यो जुन 15 लाखको जुन लोन छ नि को कसले पायो त होइन, त्यसमा ठुलो क्वेसन मार्क छ कि, महिला उद्यमीहरू गएर माग्दाखेरि उहाँहरूको चप्पलै फाटिसकेर पनि पाइरह नपाइरहेको पनि देखिन्छ होइन, किनभने कोलाट्रल राख्नुपर्छ र उहाँहरूसित जग्गा धितो राख्ने केही पनि थिएन, राष्ट्र ब्याङ्कले पनि मनिटर गर्न जानु हुँदाखेरि उहाँहरूले आफै थाहा पाउनु भयो कि कति महिला उद्यमीहरूले त पाएकै रहेन सक्यो, उद्यमी नै नभएको मान्छेले पनि पाएको रहेछ, यसमाथि होइन मैले यसमा जोडेँ हजुर, यसमाथि पोहोरको चैतमा एक वर्ष हुन लाग्योको मोनिटरी पोलिसीमा होइन, अब यो महिला उद्यमी कर सहजीकरण कर्जा चाहिँ बन्द गरियो, देशमा आर्थिक अलि मन्दी भएकोले गर्दा बन्द गरियो होइन, यो हामीले गभर्नर साहबलाई पनि कुरा गरेको हो, किन बन्द गरियो, हामीलाई गाह्रो पर्यो महिला उद्यमीहरूलाई भनेर पनि हामीले प्रश्न उठायौँ, उहाँले के भन्नुभयो भने महिला उद्यमीले गरेर उहाँले यो लोन पाएर उहाँको कन्ट्र्याक्टर श्रीमानलाई यो पैसा दिनुभयो होइन, र त्यो कन्ट्र्याक्टर श्रीमानले चलाउन पाए हेर्नुहोस् त महिला उद्यमीको कत्रो मान भयो त होइन, त्यो तरिका हामीले खोजेको होइन नि, हामीले त महिला उद्यमीले यो कर्जा पाएर आफ्नो व्यवसायमा होइन लगानी गरेर आफ्नो व्यवसाय बढाउने र उहाँ आफै आर्थिक सशक्तिकरण होस्, त्यो आर्थिक सशक्त हुनासाथ उहाँलाई समाजले दिने जुन दबाबहरू कम हुँदै जान्छ, सबैभन्दा ठुलो अर्थै हो हजुर।
होइन यो अलिकति यो हामीले नेपालमा यो महिला उद्यमीहरूलाई भनेर महिला उद्यमशीलता त्यस्तै तपाईँको वित्तीय साक्षरता लगायतको तालिमहरू हामीले पनि दिइ हिँडेको हो, हाम्रो एउटा कार्यक्रम छ महिला उद्यमीहरूलाई सम्मान गर्ने, त्यो अन्तर्गत गर्दाखेरि के पायौँ भने उहाँहरूलाई चाहिँ त्यो ब्याङ्कबाट कसरी ऋण लिने, आफ्नो खाता पाता कसरी राख्ने, जस्तो ब्याङ्कको त ल लगातार 3 वर्ष ब्यालेन्स सिट होइन
देखाउनु
पर्यो, सम्बन्धित सरकारी कुनै निकाय घरेलु अथवा कहीँ घर दर्ता भएको हुनु पर्यो र श्रीमानको होइन श्रीमतीकै नाममा त्यो संस्था हुनु पर्यो लगायतका कुराहरू छन् नि त, अडिट भएको हुनु पर्यो, त्यो कुराहरू साधारण कुराहरू पनि उहाँहरूलाई थाहा छैन। अनि तपाईँहरू महिला उद्यमी महासङ्घ भनेर यत्रो 66 जिल्लामा गर्नुभएको छ भनेको तपाईँहरूले दिने तालिम पनि अझै नपुगेको हो कि, अथवा चाहिँ राष्ट्र मतलब ब्याङ्कहरूको नियतमा नै यो किन बेकारमा बिना धितोको झन्झट लिइरहने भनेर नगरे हो, त्यो ग्याप चाहिँ कहाँनेरि हो, किन उहाँहरूले नबुझेको हो कि उहाँहरूलाई दिने इच्छा नै छैन समाजको, के लाग्यो तपाईँलाई?
हजुर, हामीले यसमा त एक त बिना धितोको लोन अब कुनै ब्याङ्कले पनि दिँदैन, किनभने त्यो त पब्लिकको पैसा हो नि त, होइन
होइन 15 लाखसम्म त दिनु
भन्नेमा त कुरा मात्रै हो, तर दिनुपर्ने त ब्याङ्कले आफ्नो पैसा दिनुपर्ने नि। सरकारले भन्यो 15 लाखको बिना 10 लाखको 10 लाखको चाहिँ बिना धितो अनि 15 लाखको चाहिँ धितो राखेर दिनुपर्ने भन्ने कुरा, त्यो पनि पोहोर चैतसम्मको कुरा हो होइन, अहिले त त्यो पनि गयो, तर ब्याङ्कले त बिना धितो दिँदै दिँदैन किनभने पब्लिकको पैसा भयो नि त यो, होइन। र हामीले ब्याङ्कहरूलाई पनि राखेर धेरै कुरा राष्ट्र ब्याङ्कलाई ब्याङ्कहरूलाई पनि राखेर यो कुराहरू चाहिँ ब्याङ्कहरूले पनि एउटा जेन्डर सेन्सिटिभ एउटा सेल खोल्नु पर्यो, जहाँ चाहिँ महिलाहरू आउँदाखेरि महिलासित राम्रोसित बोल्ने होइन र यस्तो यस्तो छ भनेर सिकाउने त्यस्तो एउटा डेस्क हेल्प डेस्क जस्तो खोल्न पर्यो र यसको बारेमा महिलाहरूलाई चेतना दिने, अब ब्याङ्कको पनि राष्ट्र ब्याङ्कको पनि आफ्नै वित्तीय साक्षरता दिने छ नि त, विङ छ, उहाँहरूले एउटा पैसा छुटाउनु भएको छ, त्यहाँबाट पनि यसरी दिने महिलाहरू सबैलाई, हामीले त सकेसम्म पहुँच गर्छौँ नि त होइन, तर कहीँ न कहीँ त पहुँच नपुगेको पनि त हुनसक्छ नि। सरकार जस्तोले त सबैतिर दिन सकेन भने हामी महिला उद्यमी महासङ्घ त होइन सरकारको कम्पेरिजनमा त हामी जान सक्दैनौँ, तर पनि हामीले सबै महिला उद्यमीलाई भनेको चाहिँ हो, सिकाएको हो यो कुराहरू, तर के हुन्छ भने उहाँहरू ब्याङ्कमा जाँदा ब्याङ्कले पनि उहाँहरूलाई त्यो किसिमको एउटा आदर मान होइन र कसरी गर्ने भनेर मिठो बोलीले बोल्दिन पर्यो, उहाँ त्यसै त ब्याङ्क भनेर डराउँछ
होइन। ब्याङ्क अब ब्याङ्क हाम्रो नेपालमा अब 4 प्रकारको क ख ग घ वर्गको छ होइन, घ वर्ग भनेपछि लघु वित्त पनि पर्यो। अब लघु वित्तको त त्यसको चाहिँ प्रिन्सिपल नै के हो भने सामूहिक जमानीमा लोन दिने, तपाईँसँग कुनै बिजनेस छ आइडिया छ भनेदेखि त्यसलाई चाहिँ 5 जना महिला मिल्यो भनेदेखि उहाँहरूलाई दिने भन्ने छ र त्यो प्रिन्सिपलमा काम पनि भइरहेको हो। अब अहिले यो कुन कुनको पैसा नतिर भन्ने आन्दोलनले गर्दाखेरि त्यसमा अलिकति कडाइ हुँदै धितो पनि लिनेमा जान थाल्यो होला, लघु वित्तहरू उनीहरू पनि फसिरह देखिन्छ, तर त्यसको खास प्रिन्सिपल त बिना धितोमा सामूहिक जमानीमा ऋण दिने नै त्यसको प्रिन्सिपल हो नि। बङ्गलादेशमा डाक्टर मोहम्मद युनुसले ल्याउनु भएपछिको यो कन्सेप्ट हो नि त, भनेपछि त्यो चिज त छ नि त, त्यो सुविधा प्रयोग गर्न नसकिएको हो कि नबुझाइएको हो कि भइरहेछ कि त्यो चाहिँ के हो त कुरा?
हजुर, गाउँ गाउँमा चाहिँ एकदमै जस्तो हामी अस्ति जुम्ला गयौँ होइन, 1 महिना भयो होला हामी जुम्ला जाँदाखेरि, अनि हामीले वित्तीय साक्षरता पनि दिने गर्छौँ नि त महिलाहरूलाई, र वित्तीय साक्षरताको दौरानमा उहाँहरूलाई सोध्यौँ लोन लिनु कर्जा लिनुभएछ कहाँबाट लिनुभएछ भन्दा सबैजनाले घ वर्गको होइन बाट नै लिनुभएछ, लघु वित्तबाटै लिनुभएछ, र त्यहाँबाट सामूहिक बिना धितो कर्जा चाहिँ उहाँहरूले पाउनुभएको छ, तर उहाँहरूले तिर्नुभएको इन्ट्रेस्ट चाहिँ 14% 16% अलि महँगो छ होइन,
जस्तो यहाँ चाहिँ कोही महँगो ब्याज हो र,
तर यहाँ त 6% त गभर्मेन्टले सहुलियतपूर्ण कर्जा दिइरहेछ नि त होइन, ब्याङ्कबाट लिँदाखेरि 14% हो भने 9%मा महिला उद्यमीले पाइरहेको थियो नि त
होइन। यो त यस्तो हो नि त मेरो बुझाइमा,
हजुर,
दूरदराजमा ऋण नपाउनुभन्दा तपाईँले 25% पाउनुभयो भने त्यो महँगो हुँदैन, जस्तो एउटा चाहिँ नि महिला सामान्य बाख्रा पालन होला अथवा केही होला, जस्तो यहाँ कबाडीहरूले गर्छन् नि काठमाडौँमा, 1000 रुपियाँ बिहान कसैसँग सापट लिएर गयो, उसले 3000 बनाएर 1000 फिर्ता गर्यो, अर्को उसले कति पर्सेन्टले ब्याज तिरेर पनि उसको व्यवसाय राम्रो छ भने, मतलब ब्याज दर भन्दा मुख्य कुरा एक्सेस टु फिनेन्स भन्छ नि, पैसा पाउनु ठुलो कुरा हुन्छ।
हजुर,
ठिक छ, सरकार नपुग्या होला, सबै ब्याङ्कहरू त्यहाँ नपुग्या होला, अनि ब्याङ्कहरू किन पुग्दैनन् भने ब्याङ्कहरूको त कस्ट अफ फन्ड हाई हुन्छ नि त, त्यो त सबै ठाउँ पुग्न सक्दैन, त्यही भएर त लघुवित्तले गर्ने हो, सहकारले आफ्नो कम्युनिटीमा गर्ने हो, होइन, यो मोडेल फरक हो नि त, उनीहरूलाई पैसा ब्याजभन्दा पैसा पाउनु ठुलो कुरा हुन्छ। त्यो प्रिन्सिपलमा कुरा गर्दाखेरि त्यस लघुवित्तले दिएको पैसाको कारणले त उद्यमशीलता बढ्नुपर्ने हो नि, होइन र
हजुर हजुर बढेकै भएकोले त उहाँहरूले लघुवित्तबाट लिइरहनु भएछ। तर आज अहिलेको प्रसङ्गमा चाहिँ हामीले सरकारले दिएको सहुलियतको कुरा प्रसङ्गमा आएकोले मात्रै मैले पर्सेन्टेजको कुरा गरेको हो। उहाँहरूले चाहिँ एकदमै ग्रामीण स्तरमा सामूहिक रूपमा चाहिँ उहाँहरूले लघुवित्तबाटै लिनुभएछ, किनभने ब्याङ्कले त यो बिना धितो कर्जा दिँदैन, होइन, दिने त लघुवित्त नै हो। र हामी हाम्रो पनि एउटा सिस्टर कन्सर्न हाम्रो पनि छ, होइन, विन लघुवित्त भनेर अहिले गएर नेपाल सेवामा मर्ज भएको छ र हामीले नै खोलेको हो त्यो।
यहाँले भनेको चाहिँ सरकारले राष्ट्र ब्याङ्कले यस्तो महिलालाई सुविधा दिने ल्याए पनि तल्लो लेभलसम्म महिला उद्यमीसम्म पुग्न सकेको छैन, सर्भिस दिन सकेको छैन भन्ने कुरा।
हजुर त्यही हो, हजुर, र तल्लो लेभलमा त दिन सकेको छैन छैन त्यो एउटा कुरा भयो, होइन। हामीले पनि म आफै पनि लोन लिन जाँदाखेरि, होइन, हाम्रो महिलाहरूलाई चाहियो भनेर माग्न जाँदाखेरि ब्याङ्कले चाहिँ के भन्नुभयो भने यो लोन तपाईँहरू जस्तो महिलाहरूलाई होइन अरे के, यो चाहिँ ग्रामीण स्तरको महिलाहरूलाई हो अरे के, होइन, उहाँहरूले भन्नुभएको। अब हामी जस्तो महिलाहरूले पनि नपाउने, ग्रामीण स्तरको महिलाहरूले पनि नपाउने, कसले पाउने त, होइन, यही फरक देखियो। र अर्को कुरा के छ भने अब हामी जस्तो आउट अफ द बक्स जाउँ, ठुलो गरौँ, किन सानोमा रुमल लिइरहेको छ महिलाहरू भन्ने अघिको जुन प्रश्न थियो नि त्यसमा फेरि फर्केर जाउँ, होइन। अब हामीले लोन लिन जाँदाखेरि सहजीकरण सहजमा दिएको लोन त 10 लाख र 15 लाख मात्रै छ, यसको सिलिङ पनि त 50 लाख पुर्याउनु पर्यो नि त, होइन, जबकि कृषिमा 5 करोडसम्म लिन पाइन्छ भने महिलाहरूलाई पनि त 5 करोडसम्म किन नदिने त, सबैभन्दा पैसा फिर्ता दिनेमा त महिलाहरू एकदमै अनेस्ट हुन्छ भनेर ब्याङ्कहरूले देखेको यो तथ्य सत्य कुरा हो कि, होइन, त्यो सिलिङ पनि बढाउनु पर्ने देखिन्छ। हजुर,
अब यो एउटा त अहिलेसम्म हामीले कुरा गरेकोमा यहाँ हामीले के भन्यौँ भने जो महिला उद्यमी हुनुहुन्छ उहाँहरूलाई अब राष्ट्र ब्याङ्कले अथवा सरकारले दिएको कतिपय सुविधाहरू कतिपय केसमा पाउनु भएको छ, कतिपय केसमा विविध कारणले पाउनु भएको छैन। तर नयाँ उद्यमी जन्माउनलाई, नयाँ महिला उद्यमी जन्माउनलाई चाहिँ एफइन तपाईँहरू जस्तो संस्थाले के चाहिँ गरिरहेछ?
अब नयाँ उद्यमी जन्माउनलाई चाहिँ हामीले तालिमहरू दिन्छौँ, होइन, किन उद्यमी बन्ने त, होइन, उद्यमी बन्नलाई एउटा प्रेरणा भनौँ न एउटा, होइन, प्रेरणापूर्वक ट्रेनिङहरू दिन्छौँ, म उद्यमी बनौँ म उद्यमी बनौँ भनेर भित्रदेखि हुनु पर्यो नि त। र नयाँ नयाँ सिपहरू पनि उहाँहरूलाई दिन्छौँ, यो सिप सिकेर यस्तो उद्यम गर भनेर। त्यो लामो समयमा हेर्ने हो भने चाहिँ महिला उद्यमी महासङ्घ, महिला उद्यमी सङ्घहरूले दिएको ट्रेनिङबाट एकदमै सस्टेनेबिलिटी देखिएको छ कि, नभए अरूहरूबाट पनि धेरै ट्रेनिङहरू पाएछ। मैले हेर्दाखेरि चाहिँ कति संस्थाहरूले ट्रेनिङहरू दिएको छ, एक एकजनाको घरमा गएर हेर्ने हो भने सर्टिफिकेटै सर्टिफिकेटहरू टाङ्यो भने कोठा भर्छ भने पनि सुनेछु है मैले। तर हामीले दिएको ट्रेनिङबाट 20 जनालाई दियो भने कमसे कम पनि त्यहाँ 15 जना महिला उद्यमीहरूले चाहिँ उद्यम गर्नुभएको छ कि।
एउटा मैले ठुलो समस्या महिला उद्यमीहरूको यो तालिमको कुरामा के देखिया समाचार थाहा पाइरहेको हुन्छ, हाम्रो आइरह पनि हुन्छ भने यो एनजिओहरूले यस्तो महिला उद्यमीहरूलाई बिगारिदिया छ, तालिम लिन पनि तपाईँले उहाँलाई एक्स्ट्रा खाम दिनुभयो भने, लन्च सर्भिस गर्नुभयो भने, के भयो सर्टिफिकेट पाउने भयो भने चाहिँ उहाँहरू जानुहुन्छ, उहाँलाई फाइदा हुने खालकै काम छ भने पनि त्यो खाम पाइँदैन भनेदेखि, खामभित्र पैसा पाइँदैन भने नजाने पनि चलन अहिले व्यापक छ अरे नि, के हो यो कुरा?
जस्तो हामीले पनि एकदमै जस्तो ग्रामीण भेगमा गएर, होइन, महिला उद्यमीहरू बोलाउनु पऱ्यो भने एकदम टाढा टाढाबाट पनि आउनुपर्छ कि उहाँहरू, होइन, 2 घन्टा 3 घन्टाको बाटोबाट पनि। अस्ति दोलखामा हामीले होमस्टेहरू दियौँ, हामी आफै पनि भिजिट गर्न गयौँ, होइन, यो थामी भिलेजको 56 घर बनाएर बसेका रहेछन्। हामीले प्राइभेट भेहिकल, होइन, हायर गरेर भनौँ न, त्यो त अब एकदमै छिटो हुन्छ, फोर व्हीलको त्यो हायर गरेर जाँदा पनि हामीलाई एक घन्टा समथिङ लाग्यो त्यहाँसम्म पुग्नलाई, होइन? उहाँहरू आउन जानलाई त उहाँलाई पैसा लाग्छ नि त, होइन? अनि त्यो पैसा एकदमै मिनिमम दिने गरेछौँ कि, त्यो ठ्याक्कै आउन जानलाई पुग्ने गरेर हामीले,
त्यो एउटा पाटो हो समस्याको। अब कतिपय इभन सहरमै पनि तालिमको लागि बोलायो के गर्यो भनेदेखि चाहिँ पैसा नदिकन नजाने, उनलाई फाइदा हुन्छ भने पनि जो टाढाबाट आउनुहुन्न, सहरमै पनि त यस्तो तालिमहरू भइरहेछ नि, जिल्लामा थुप्रै सदरमुकामहरूमै पनि, धनगढी भन्नुहोस्, सुर्खेत भन्नुहोस्, नेपालगञ्ज भन्नुहोस् अथवा कोशी भन्नुहोस्, त्यस्तोहरूमा पनि यो समस्या छ भनिन्छ। त्यो पत्रकारितामै छ फेरि, महिलादेखि मात्रै होइन, हामीले त्यो देखाएछौँ। यसमा चाहिँ तपाईँको भनाइ के हो?
अब हामीले महिला उद्यमी त्यसरी हामीले जस्तो काठमाडौँमा गऱ्यो, ललितपुरमा गऱ्यो, भक्तपुरमा गऱ्यो भने टाढा टाढाबाट आउनु पर्दैन, हामी दिएको पनि छैनौँ, होइन? र उल्टो हामीले काठमाडौँमा कुनै ट्रेनिङ गऱ्यौँ र महिला उद्यमीहरूलाई फाइदा हुन्छ नि, 100-200 रुपियाँ लिने गर्छौँ क्या उल्टो, होइन? किनभने उहाँहरूलाई नै हामीले त्यसको फेसिलिटी दिन, चिया खुवाउन सक्यो, कफी खुवाउन सक्यो, केही खाजा खुवाउन सक्यो नि त हामीले, त्यसले त्यस्तो पनि हामीले गरिरहेछौँ।
अब
त्यस्तोमा पनि आउनुहुन्छ उहाँहरू। हजुर
हजुर। अर्को एउटा मलाई एकदम खसखस लागिरहेको, सोध्नु मन लाग्छ चाहिँ के भने, जस्तो अब तपाईँ नै 30-33 वर्षदेखि यसमा हुनुहुन्छ भनेको, 2-3 दशक त भयो नि महिलाहरू पनि उद्यमशीलतामा आएको, तर ठुलो व्यवसाय नेतृत्व गरेर कहीँ पनि खासै उदाहरण छैन, किन होला? कि हाम्रो समाजकै प्रब्लम हो कि के हो त्यो, किन त्यस्तो नभएको होला?
महिलाहरू चाहिँ रिस्क टेकिङ कपेसिटी छैन, होइन? जस्तो पुरुषहरूको रिस्क टेकिङ छ नि, उहाँहरूले आफ्नो घरबारदेखि लिएर सबै कुरा रिस्कमा हालेर एकदम, हजुर, दाउमा राखेर, होइन, करियर ओरिएन्टेड हुनुहुन्छ नि त, होइन? महिलाहरूले आफ्नो घर परिवार हेरिसकेपछि बल्ल बल्ल करियर हेर्नुहुन्छ कि, होइन? र घर परिवारलाई सुरक्षित राख र काम गर्नुहुन्छ, त्यसैले गर्दा त्यो रिस्क बेरिङ चाहिँ बिस्तारै अब नयाँ जेनेरेसनले त्यो रिस्क बेरिङ लिन्छ होला, होइन? ममा पनि त्यो रिस्क बेरिङ कपेसिटी, किन अब सबै कुरा दाउमा राखेर रा गर्न सक्ने मेरो चाहिँ आफ्नो, होइन, क्षमता चाहिँ छैन त्यस्तो। हजुर।
अब नेपालमा कस्तो भने, कतिपय महिला उद्यमी चाहिँ, अब प्राय महिला उद्यमीहरू चाहिँ त्यो पारिवारिक पृष्ठभूमि नै व्यावसायिक व्यापारिक भएको कारणले त्यसमा आएको देखिन्छ, बिल्कुल नयाँ उसबाट चाहिँ आएको देखिँदैन, त्यस्तो हो?
पारिवारिक आएकोहरू पनि, होइन, जस्तो त्यो त्यो महिला आएकोले त्यो व्यवसाय अझै राम्रो भएको छ कि छैन, होइन? मैले हेर्दाखेरि चाहिँ पहिलाको व्यवसायले उहाँले 100% माथि लानुभएछ कि, महिला आएर, होइन, होइन, जबकि पुरुषले, पुरुष मात्रै भएकोमा त्यस्तो हुन्थेन होला, होइन? त्यो एउटा अलग किसिमको चाम चाहिँ हुन्छ जस्तो लाग्छ।
अलिकति तपाईँको मैले पहिल्यै सोध्नु पर्थ्यो, जस्तो तपाईँको के पढ्नुभयो, के काम गर्नुभयो, होटल पनि चलाउनुहुन्थ्यो, अनि तपाईँ नाटक पनि गर्नुभयो, पत्रकारिता पनि गरे भन्ने थाहा पाएको थिएँ मैले, के हो त्यो अलिकति भनिदिनु न।
हजुर, त्यो यङ एजमा हो त्यो, होइन? अब त्यति बेलामा मैले मेरो के अरे कविताको किताब पनि निस्केको थियो, म बच्चै हुँदा, म कति 8 क्लास हुँदाखेरि,
8 कक्षामा कवित्री भइसकेको।
हजुर। अब त्यति बेलामा अब लेख लेख्ने, कविता लेख्ने, त्यसैले गर्दाखेरि जर्नलिज्मले पनि तान्यो र अलिकति भलिन्टरी गरेको, होइन, त्यो चाहिँ पत्रकारिता भलिन्टरी इन्टरभ्यूहरू लिएर छाप्ने, होइन, र फेसनको फेसनको पत्रकारितातिर लगाएको थिएँ। त्यसपछि उद्योगमा लागेपछि त केही पनि देखिँदैन रहेछ कि, यसरी, होइन, यसरी हेर्ने र अरू कतैतिर नभएपछि, होइन, त्यो लगाव नै त्यस्तो हुन्छ कि। र मैले अघि भने उद्यमीमा हुनुपर्ने गुण छ नि, अर्जुनले त्यो अर्जुनलाई द्रोणाचार्यले त्यो के अरे तानेर त्यो चरा त्यो के घुमिरहेको उसमा चरालाई हान्नुपर्ने थियो नि, हो, उद्यमी पनि त्यस्तो हुनुपर्छ कि, लगाव र त्यहाँ मात्र अटेन्सन, अरू सबै छुट्दै गयो कि त्यसले गर्दाखेरि। हजुर।
अनि तपाईँले तालिम पनि, अब व्यावसायिक तालिमहरू त सयौँ लिइसक्नु भएको छ, त्यस्तो उल्लेखनीय चाहिँ नि के छ जसले तपाईँको व्यवसायमा धेरै ठुलो परिवर्तन ल्यायो, त्यस्तो केही कुराहरू छ?
धेरै तालिम लिएको छ, धेरै नै फरकहरू आएको छ, जस्तो बिजनेस मोडलहरू, जस्तो मैले त्यो रक स्टार्टबाट, होइन, यो के थियो रकस्टार्टबाट एक्सलरेटिङ बिजनेस भनेर आफ्नो बिजनेसलाई उद्योगलाई कसरी चाहिँ अगाडि बढाउने भन्ने थियो एउटा. त्यसबाट धेरै कुराहरू सिक्यो होइन, बिजनेस मोडल भनेको के हो र यहाँ अलिकति सानो चेन्ज गर्दा के हुँदो रहेछ, अनि युनिट प्रडक्सनमा कस्ट अफ प्रडक्सन हुन्छ नि होइन, त्यसमा अलिकति फरक अलिकति कम गर्दाखेरि कहाँबाट भ्याल्युमा फरक पर्छ, धेरै कुराहरू त्यसरी सिक्यो त्यो बेलामा. र त्यस्तो धेरै तालिमहरू पा धेरैबाट सिकिएको छ र आज म भएको छु होला होइन.
तपाईँ अब देश त 30 देश घुम्नुभयो, नेपालको चाहिँ कति जिल्ला घुम्नुभयो त?
नेपालमा पनि अहिले अब धेरै जिल्ला, यही 3 महिनाभित्र म दोलखा 3 इलाम गएँ, त्यसपछि यो 3 महिनाको दौरानमा होइन, राजापुर, नेपालगञ्ज, चितवन, जुम्ला, सबै धेरै जसो जिल्लाहरू घुमेको छैन. हजुर, 77 जिल्ला घुमेको छैन. हजुर, मेरो बुवा पनि पहिला सरकारी जागिरमा भएकोले गर्दा सानो बच्चादेखि नै म जिल्ला जिल्लामै होइन जान्थेँ बुवासँगै, र जिल्ला जिल्लामा बुवाले पनि घुम्दाखेरि उहाँसितै होइन, बुवा र मेरो बहिनी होइन, बहिनीसित जान्थे, परिवारसित घुम्न जान्थे. त्यो पनि गन्यो भने चाहिँ अब 50 पुग्यो होला. हजुर,
अब कस्तो देख्नुहुन्छ त नेपालको व्यावसायिक भविष्य? किनभने जोसँग कुराहरू नि खत्तम भयो, बर्बाद भयो भन्ने युवाहरू सबै विदेश जाने प्लस टू सिद्ध्याएपछि होइन. अब तपाईँ त अहिले धेरै जिल्लाहरू घुमिरहे म देख्छु, महिला उद्यमी महासङ्घबाट पनि तपाईँ एकदम सक्रिय हुनुहुन्छ, तपाईँ चाहिँ कस्तो देख्नुहुन्छ त?
धन्यवाद है. अनि म चाहिँ के देख्छु भने म त एकदम उज्जवल भविष्य देख्छु नेपालको होइन, किन जहाँ गए पनि बाटोघाटो छ, ठुल्ठुलो बाटोघाटो छ कि. सबैभन्दा ठुलो कुरा भनेको बाटोघाटो हो होइन. काठमाडौँमा हेर्नुहोस् न, एउटा बिरुवा पनि देखिँदैन कि, त्यति घरै घर घरै घर घरै घर छ. अब यो त बाहिर कतै फैलिनु पर्यो नि त होइन, कहीँ न कहीँ त जानु पर्यो. र जिल्ला जिल्लामा जाँदाखेरि उहाँहरूले गरिरहेको उद्यमहरू देख्छु होइन, कस्तो राम्रो कि, हरेकले फरक फरक इलाममा गयो, यति धेरै उद्यमहरू गरिरहनु भएछ इलाममा. कसैले पुस्तकारी बनाइरहनु भएछ, कसैले अचार, कसैले होमस्टे होइन, त्यसरी फरक फरक छ. विराटनगर गयो त्यस्तै, दोलखा गयो, दोलखामा अस्ति हामीले फुलको ट्रेनिङ दियौँ होइन, उहाँहरूले 3 महिनाभित्र 90,000 जस्तो कमाउनु भयो फुल ट्रेनिङ मात्रै लिएर होइन. अनि अब त्यहाँबाट काठमाडौँ आउनु सजिलो छ नि त अहिले, एकदमै बाटोघाटोको सुविधाले गरेर म त एकदमै उज्जवल भविष्य देख्छु. र बिस्तारै यो उज्जवल भविष्य भनौँ न होइन, यो 4-5 वर्षको दौरानमा सबैजना नेपालीहरू धेरै फर्केला पनि जस्तो लाग्छ मलाई. जुम्लामै यही कुराको उसमा प्रसङ्गमा, जुम्लामा होइन, हामी जुम्लाबाट धिमेचौर भन्ने ठाउँमा, त्यहाँबाट 1.5 घन्टाको फरक छ. धिमेचौरको नजिक नजिक आइपुग्दाखेरि एकजना दुबई कतारमा काम गरे, धेरै वर्ष काम गरेर फर्केर होटल खोल्नु भएको रहेछ कि त्यहाँ, र कोदोको रोटी अनि मह होइन, अनि त्यो त्यहाँ के भन्छ यस्तो मकैको खोल, त्यस्तोहरू खान दिनुभयो कि होइन.
तर यस्तो छ नि त, जस्तो बाटो त बन्यो त्यो त राम्रै कुरा होला, तर कतिपय ठाउँमा बाटो बन्न नपर्ने ठाउँ पनि बाटो बने हुनाले, हिजो टुरिस्टहरू त्यो एउटा एडभेन्चरको लागि जान्थे, बाटो बनेपछि त्यो धुलो मात्रै हो उनीहरू. अहिले अन्नपूर्ण सर्किट पनि त्यो कुरो आएको छ. अस्ति पनि मलाई युरोपियन युनियनको एम्बेसडरसँग कुरा गर्दा उहाँले पनि त्यही भन्नुहुन्थ्यो, त जर्मन एम्बेसडरले पनि त्यही भन्नुहुन्थ्यो कि तपाईँहरूले नचाहिने ठाउँमा पनि बाटो बनाउनु भयो. एक दोस्रो, यताबाट चाहिँ बहुराष्ट्रिय कम्पनीका त्यो अखाद्य पेय पदार्थ, अखाद्य चिप्स र के जाने, अनि उताबाट चाहिँ खाली चाहिने आउने होइन. यो स्थितिले त बाटो मात्रै बनेर पनि त फाइदा त भएन. अनि अब युवाहरूले सबै विदेश, यो नेपाल खत्तम छ भन्ने खालको एउटा अहिले नेरेटिभ, एउटा भाष्य निर्माण भए पनि छ भन्छन्. तपाईँ धेरै जिल्ला गएर एकदम राम्रो छ, फर्केर नै आउला भन्ने आधार के राम्रो हुन्छ नि, आधार चाहिँ तपाईँ के देख्नुहुन्छ?
बाटो बन्दा नराम्रो भयो भनेर जुन यु एम्बेसडरले भन्नुभयो नि होइन, त्यो उहाँको कुरामा ठिक होला. तर मैले हेर्दाखेरि म स्विजरल्यान्ड घुम्न जा कहाँ कहाँ जानुभयो भने सोध्नुभयो नि होइन, स्विजरल्यान्ड जाँदाखेरि है ट्रेनमा गयो, ट्रेनैले टनल बनाएर त्यो पहाडभित्र होइन झन्डै 100 किलोमिटर जस्तो होला पहाडभित्र टनल छ कि 100 वर्ष अगाडि बनेको टनल रे. त्यो टनलबाट ट्रेन सिधै गएर पहाडको टुप्पोमा पुग्छ, पहाडको टुप्पोमा घरभित्रै पुग्छ एकैचोटि. त्यहाँबाट हिँड्न पनि परेन, सिधा घरमा गयो. घरबाट रेस्टुरेन्ट छ त्यहाँ, पसलहरू छ होइन, सबै किसिमको एकदमै आधुनिक आधुनिकीकरण छ त्यहाँ होइन. अनि रेस्टुरेन्टहरू पनि फरक फरक किसिमको छ. त्यहाँबाट हिँड्दै बाहिर गयो भने एकैचोटि हिमालमा पुगिन्छ कि होइन. अब त्यो हेर्न हामी जान्छौँ भने त्यही हेर्न नेपाल किन आउँदैन होला त होइन. त्यहाँभन्दा पहाड हाम्रो धेरै राम्रो छ नि त. हाम्रो
हामीले
अर्को भ्याली चेनमा अझै बढी पैसा खर्च गर्ने टुरिस्टहरू आउँछ.
मेरो त्यो पनि ठिक छ. मेरो अर्को प्रश्न के थियो भने जुन अहिले प्लस टू पढेपछि नेपाल नबस्ने एउटा प्रवृत्ति सुरु भएको छ देशभरि, नेपाल खत्तम छ राजनीतिज्ञहरूले गरेनन् भन्ने खालको एउटा बनिरहेछ नि. तपाईँले चाहिँ के भन्नु भने नेपालको भविष्य एकदम उज्जवल छ, उनीहरू फर्केर पनि आउँछन्, त्यो भन्ने आधारहरू चाहिँ के हो भनेर सोधेको नि.
अब बाहिर गएर उहाँहरूले के भन्नुहुन्छ नि, बाहिर जानुहुन्छ, एउटा बाहिर जाने भन्ने एक किसिमको त्यो हुन्छ नि होइन, एकअर्कालाई विम. अनि अरूलाई देखाउन पनि पाए, कहाँ छ अस्ट्रेलियामा, कहाँ छ अमेरिकामा छ होइन.
हो नि,
अब अस्ट्रेलियामा गएर होइन कति दुःख गर्नुपर्छ होइन. मेरै छोरा अस्ट्रेलियामा छ, उसलाई सोध्छु म, तिमीलाई कहाँ राम्रो बाबु, नेपाल राम्रो कि अस्ट्रेलिया. काम गर्नु परेन भने त अस्ट्रेलिया राम्रो होइन. कति काम गर्नुपर्छ त्यहाँ, कति दुःख गर्नुपर्छ होइन. पैसाको कुरा चाहिँ राम्रो होला, उहाँ धेरै कमाइ होला, तर खर्च पनि त त्यही किसिमको छ नि होइन. तर उहाँहरूले त्यहाँबाट सिप सिकेर आएर यहाँ उद्योग खोल्न सक्नुभयो इनकेस भने, त्यो अहिलेको यो आर्थिक मन्दीभन्दा अलिकति अगाडिको परिवेशमा जाउँ न, हामीले हेरौँ न होइन. कति एकदम यङ यङ स्टार्टअपको अन्टरप्रेनर्सहरू हामीले देखेका हो नि होइन, र उहाँहरूले धेरै राम्रो पनि गरिरहनु भएछ. कम्पिटिसन एकदमै उहाँहरूको नयाँ आउट अफ द बक्स बिजनेसेसहरू खोल्नुभएको छ, र कम्पिटिसन एकदमै कम छ कि, कम्पिटेटिभ छैन. हाम्रो पनि यो जुन यङ जेनेरेसनहरूलाई फर्केर आओ, आउट अफ द बक्स सोच न, त्यही किसिमको बिजनेसहरू ल्याउन सक्नु पर्यो. सरकारले पनि म सधैँ भन्छु एउटा क्रिएटिभिटीमा तालिम दिनु पर्यो होइन, र कसरी नयाँ नयाँ किसिमको उद्योग खोल्ने, बिजनेस खोल्ने, बिजनेस आइडिया सर्भिसै भए पनि कस्तो किसिमको सर्भिस दिने, धेरै किसिम गर्न सकिन्छ क्या. त्यसैले त्यो किसिमको चाहिँ हामीलाई क्रिएटिभिटी भएको मान्छेहरूको उत्पादन गर्नु पर्यो कि होइन. हाम्रो चाहिँ ए जस्तो पनि चल्छ भन्ने किसिमको जुन अहिले हाम्रो विचार छ नि होइन, अहिलेको यङ जेनेरेसन त्यस्तो छैन, उनीहरूलाई यही चाहिन्छ, यस्तै चाहिन्छ भन्ने कुराहरू छ होइन. त्यसैले त्यो कुरामा चाहिँ अब यङ जेनेरेसनहरूले त्यो अनुसारले काम गर्नु पर्यो जस्तो लाग्छ मलाई होइन, र सरकारले पनि त्यसलाई प्रोत्साहन गर्नुपर्छ. हामीले पनि, हाम्रो जेनेरेसनले पनि उनीहरूलाई प्रोत्साहन गर्यो भने फर्केर आउँछ कि होइन.
अरू केही तपाईँको मैले नसोधेको केही भन्न मन लागेको केही कुराहरू थियो कि?
आज सबै कुरा समावेश गरिदिनु भयो होइन, सबै कुरा यहाँ आयो जस्तो लाग्छ मलाई, एकदमै राम्रो भयो. र यस्तो पडकास्ट दिन पाएकोमा होइन, र मलाई आज पहिलोमा नै निमन्त्रणा दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ, र धेरै आभारी पनि छु यहाँ.
हस्, मलाई पनि तपाईँसँग कुरा गरेर धेरै मजा आयो, र तपाईँबाट धेरै कुरा सिकेँ भन्ने मलाई अनुभव भइरहेछ, र आशा गरौँ हाम्रा दर्शकहरूलाई पनि यो हाम्रो कन्भर्सेसन पक्कै मनपर्नेछ. धन्यवाद.
पक्कै मनपर्नेछ. धन्यवाद.